اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ آج اللہ تبارک و تعالیٰ کے فضل و کرم سے ہم لیکچر نمبر 23 لگے ہیں پڑھنے، ٹھیک ہے جی۔ اب یہ بات آپ کو سمجھ آ چکی ہے کہ اس کتاب میں چند بنیادی باتوں کی بار بار تکرار کی گئی ہے، یعنی ان کو بار بار دہرایا گیا ہے۔ اب یہ جو لیکچر ہے اس کا عنوان ہے نسبت یادداشت، پیج نمبر ہے 190۔ نسبت یادداشت آپ نے یاد ہوگا پیچھے پڑھی۔ اب اگر ہم اس کو ایک ٹرم مان کر، ایک اصطلاح مان کر سمجھنے کی کوشش میں لگے رہیں تو ہمارے ذہن میں مختلف قسم کی تصویریں بنیں گی۔ اصل میں یہ کیا ہے، نسبت یادداشت سے کیا مراد ہے؟ نسبت یادداشت سے مراد یہ ہے کہ اللہ تبارک و تعالیٰ نے ایک پروگرام تخلیق کا، پورا ایک پروگرام بنایا، ایک تخلیقی نظام کا ایک پورا پروگرام اللہ کے حافظے میں محفوظ ہے۔ اللہ نے طے کیا، ظاہر ہے کہ وہ ریکارڈ ہو گیا۔ یہ جو ریکارڈ ہے، اب اس کے ساتھ مخلوق کو کس طرح سے کنیکٹ کیا گیا، اس کی ایک مثال سن لیں، انشاءاللہ یہ بات سمجھنا آسان ہو جائے گا۔ آج کل یہ کمپیوٹر کا دور ہے، اس میں ایک ہارڈ ڈسک ہوتی ہے، یعنی ساری میموری جو ہے وہ ہارڈ ڈسک میں ہوتی ہے، پھر آگے پروسیسر ہوتا ہے، پھر سی پی یو ہوتا ہے، اسکرین ہوتی ہے یا مانیٹر ہوتا ہے، پھر ایک ماؤس بھی ہے، کی بورڈ بھی ہے۔ اب جو بندہ ماؤس اور کی بورڈ کو ہینڈل کرنا سیکھ لیتا ہے، وہ کبھی میموری کو ایکسس کر رہا ہوتا ہے، یعنی کوئی پرانی فائل کھولتا ہے، اس میں کوئی امینڈمنٹ کرتا ہے، اور پھر اس کا ڈسپلے اسکرین پہ آتا رہتا ہے۔ تو یہ جو نسبت یادداشت ہے، یہ دراصل ہارڈ ڈسک کی اس میموری سیکشن سے کنیکٹیویٹی کا سلسلہ جو ہے، اس کو روحانیت کی زبان میں نسبت یادداشت کہا ہے۔ یہ بات ہم نے وہاں بھی پڑھی، اسی کا سارا ریکارڈ جو ہے لوہے محفوظ کہلاتا ہے۔ لفظ لوح کہتے ہیں تختی کو، اور محفوظ کا لفظ حفظ سے ہے۔ حفظ کا کیا مطلب ہے؟ حافظے میں ہونا کسی چیز کو۔ تو یہ نسبت یادداشت، اب آپ کو تعلق ان کا واضح ہو گیا کہ در حقیقت یہ سارا نظام اللہ رب کریم کے ذہن تک رسائی، اور پھر اس ذہن یعنی کہ ہارڈ ڈسک کے اندر کیا پروسیسنگ ہے۔ آج ایک بات اور سن لیجئے، دیکھیے تمام جو بڑے بڑے لوگ گزرے ہیں حضور علیہ الصلوۃ والسلام سے پہلے اور بہت سے ان کے بعد بھی، انہوں نے یہ تو کہا کہ اپنے اندر اتر جاؤ، اور ماشاءاللہ بعض نظام ایسے ہیں جہاں پہ وہ واقعی بندے کو اندر اترنے کا راستہ بھی دے دیتے ہیں، لیکن اندر اتر کے کرنا کیا ہے، کہاں جانا ہے، یہ بات واضح نہیں ہو پاتی۔ یہ کسی کو واضح نہیں ہے، یہ شرف صرف اور صرف حضور علیہ الصلوۃ والسلام کے عطا کردہ نظام کا شرف ہے کہ اندر اترنا کہاں تک ہے اور پھر کرنا کیا ہے۔ یہ بہت بڑا فرق ہے جو ہمارے اس سلسلے کے نظام کو، یا اسلام کے جو دین ہے، دین اس کی پوری طرح وضاحت کرتا ہے۔ اسی لیے الیوم اکملت لکم دینکم، اللہ نے یہ بات فرما دی، اللہ نے بات کہہ دی کہ آج کے دن تمہارے لیے تمہارے دین کو، سسٹم کو پرفیکشن دے دی گئی۔ اسی لیے خاتم النبیین اور پھر قرآن کی آخری دستاویز ہونے کے بعد ضرورت ہی کوئی نہیں رہی، کیونکہ یہ فائنل مینول ہے۔ اب جو بھی کرنا ہے वो हमें इस किताब पे अमल करके ही कुछ हासिल हो सकता है, लेकिन हम उसकी तालीमात की तिलावत से आगे बढ़ेंगे, उसको समझेंगे, फिर उस पे अमल करेंगे और फिर उसके बाद उसकी मजीद फहम को बढ़ाते चले जाएंगे, तब जाके ये सारी बातें समझ आएंगी। और ये काम किया है हजूर कलंदर बाब औलिया ने कि सारा लिटरेचर जो था तसव्वुफ का उसको कुरान की रोशनी में वाशगाफ कर दिया। हैविंग सेड दिस, हम रीडिंग शुरू करते हैं जी इसकी। पेज नंबर 190। इल्म की दो किस्में, इक्तसाबी इल्म और हजूरी इल्म। इक्तसाबी इल्म से मुराद है वो सारा इल्म जो इंसान सीख कर हासिल करता है, ये किताबें पढ़कर जो हम इल्म सीखते हैं, चाहे वो लॉ का हो, चाहे मेडिकल साइंसेस से रिलेटेड हो, चाहे इंजीनियरिंग से रिलेटेड हो, या कॉमर्स से रिलेटेड हो, या बिजनेस से, वो सारे अलूम जितने भी आपका ज़खीरा इल्म इंसान के शऊर में है वो सब इक्तसाबी इल्म है। दूसरी किस्म है हजूरी इल्म। हजूर कहते हैं, हाजरी से है ये लफ्ज़, हाजर होना, हजर कहते हैं रुकने को, ये लफ्ज़ हजर से है, सफर व हजर, तो हजर से हाजरी हजूरी, यानी जब आप चीजों को उस तरह देखना सीख जाते हैं जिस तरह वो अल्लाह के सामने हाजिर हैं, तो उसको इल्मे हजूरी कहा जाता है। इल्मे हजूरी, देखे ना, हजूर कलंदर बाब औलिया ने इसकी वजाहत यूं की है कि इंसान जिस चीज को गैब समझता है, जो चीज उसके सामने हाजिर है, वो फिक्शन है, उस फिक्शन की हकीकत उसकी आंखों से पोशीदा है, यानी वो गैब है। लेकिन जो चीज इंसान के लिए गैब है वो अल्लाह का हजूर है, यानी अल्लाह के सामने मौजूद है, हाजिर है। अब वो जिस शक्लो सूरत में, जिस तरह, जिन मिकदारों में अल्लाह के सामने हाजिर है, वो हकीकत है। लिहाजा हकीकत क्या हुई? इल्मे हजूरी। और इक्तसाबी इल्म क्या हुआ? ये आपका मेरा बना हुआ सांचा हुआ। तो इल्म की दो किस्में हुई, एक है इक्तसाबी इल्म और दूसरा है हजूरी इल्म। हजूर मुर्शिद करीम फरमाते हैं, इल्म जो इक्तसाब के जरिए हासिल होता है उसमें मजाहिर का अमल दखल होता है। ये वो एक जहत बता रहे हैं। इक्तसाबी इल्म में क्या है, यानी सीखे हुए इल्म में क्या है? मजाहिर का अमल दखल। मजाहिर जो चीजें जाहिर हैं। इक्तसाबी इल्म मफरूजा हवास की मसलसल तजदीद का जरिया है। ये जो मफरूजा इल्म है, इक्तसाबी इल्म है, ये हवास की मुसलसल तजदीद यानी रिन्यूअल, यानी जैसे देखें, मैं मिसाल रिन्यूअल की मिसाल दूं, सुबह आंख खुलती है तो आप एकदम अपने जब इर्द गिर्द देखते हैं तो हवास तस्दीक करते हैं कि ये वही कमरा है जहाँ रात को मैं सोया था। अगर कभी कहीं जिन लोगों के साथ या पुरानी फिल्मों में आपने देखा होगा कि अचानक उसको होश आया तो वह एकदम उठ के पूछते मैं कहाँ हूँ, यानी वो उसके हवास तस्दीक नहीं करते। तो ये मुसलसल तजदीद का जरिया है। इल्मे इक्तसाब में, ये सीखे हुए इल्म की बात में, इस बात की कोशिश की जाती है कि इंसान, इंसानी शऊर जिन मफरूजा बातों पर कायम है वो शऊर की गिरफ्त से आजाद ना हो जाए, यानी शऊर उनकी गिरफ्त से आजाद ना हो जाए। ये है हमारे इक्तसाबी इल्म का कमाल कि ये शऊर को अपनी जकड़बंदी में मजबूती से, शऊर इसको अपनी पकड़ में जकड़ के रखता है, यूं कह लीजिए। हम जब इंसानी शऊर की छान फटक करते हैं तो इस नतीजे पर पहुंचते हैं کہ انسانی شعور فکشن پر قائم ہے. اب فکشن کا کیا مطلب ہے؟ دیکھیں نا یہ لفظ ہیں، میں ایک ایک لفظ کی اس لیے وہ عرض کر رہا ہوں کیونکہ یہاں پہ ہمارے مفروضہ بنے ہوئے سوچیں جو ہیں وہ آتی ہیں. فکشن کا مطلب ہے کسی چیز کو اپنے انداز میں سمجھنا، یہ ہوتا ہے نا. یہ فکشن سٹوریز ہیں، یہ ریالٹی بیسڈ ہیں. ہم اکثر یہ سے فکشن لٹریچر میں فکشن کے لفظ سے اسے عام استعمال کیا جاتا ہے، لیکن فکشن کا مطلب ہے کہ جس چیز کو ہم جس طرح سمجھے ہوئے ہیں. میں نے ابھی عرض کیا کہ علم حضوری جس طرح سے چیزیں اللہ کے سامنے حاضر ہیں اس لیے وہ حقیقت، اور جس طرح سے وہ ہمارے سامنے حاضر ہیں اور جس طرح سے ہم سمجھے ہوئے ہیں وہ سب فکشن ہے، کیونکہ وہ غیر حقیقی ہے. جب ہم اپنے بارے میں غور کرتے ہیں تو ہمیں بے چارگی کے علاوہ کچھ حاصل نہیں ہوتا. مثلا ہمارا معاشی نظام شماریات پر قائم ہے، لیکن ہمارے پاس ایسی کوئی دلیل نہیں ہے کہ ہم ثابت کر سکے کہ ایک اور ایک دو ہوتے ہیں. غور کریں تو اسی طرح جب ہم اپنے بچوں کو علمی میدان میں اتارتے ہیں تو کہتے ہیں الف، اب اس وقت بھی ہمارے پاس کوئی یقین دہانی نہیں ہے کہ بھی بے جو ہے یہ الف ہے یا الف جو ہے یہ بے ہے. اگر چھوٹا سا بچہ ہم سے یہ سوال کرے کہ الف الف کیوں ہے اور بے الف کیوں نہیں ہے، تو آپ غور کریں تو ہمیں سوال کا جواب نہیں دے سکتے. یعنی ہم نے ایک لکیر کا، سیدھی لکیر کا نام الف رکھ دیا. اب اسی لکیر کو انگریزی میں آئی کہہ رہے ہیں، اسی لکیر کو ہنسوں کی زبان میں ایک کہہ رہے ہیں. غور کریں ذرا، تو گویا یہ ہم نے اسائن کر دیا، یہ ہماری اس کو مطلب ہے مانویت ہم نے اس میں بھر دی، ہم نے اس کے معنوں کا تعین کر دیا کہ بھئی اگر یہ اردو پڑھتے ہوئے الف آئے گا، ایک سیدھی لکیر آئے گی تو یہ الف آ کی آواز دے گا. تو یہ جو بات ہم نے پہلے طے کر دی یہ کیا ہوا؟ مفروضہ. اب یہ اصل میں کیا ہے؟ یہ پوری کتھا سب کو پتا ہے کہ ہم لکیروں کے ذریعے آوازوں کا اظہار کرتے ہیں اور پھر ان آوازوں کو ملا کر الفاظ بناتے ہیں، الفاظ کا جوڑ کر کے جملہ بناتے ہیں، اور جملے کے پیچھے کوئی ذہن میں تصویر ہوتی ہے. اصل کھیل کیا ہے؟ تصویر کو منتقل کرنا ہے، اور اس کے لیے راستہ کتنا پیچیدہ کر دیا ہم نے. اب بچے کے لیے ضروری ہے کہ وہ شعوری فکشن کے تعین کو سوچے سمجھے بغیر قبول کر لے. دیکھیں شعور کیسا چکر چلاتا ہے، بچے کے لیے لازم کر دیا کہ وہ ایز اٹ از اسے ایکسیپٹ کرے. اگر وہ ایسا نہیں کرتا تو ظاہر ہے کہ وہ علم نہیں سیکھ سکتا. اب آپ یہاں پہ ایک بات اور سمجھ لیں کہ انبیاء کرام میں شاید ہی کسی نے علم اقتصابی کو حاصل کیا ہو. اقتصابی علم انبیاء کرام کی ڈومین کبھی بھی نہیں رہا. حضور علیہ الصلوۃ والسلام نے آخر تک کتنی ضرورت پڑی خطوط پہ دستخط کرنے کی، لیکن نہیں سیکھے، مہر لگا دیتے تھے لیکن اپنا نام لکھنا نہیں سیکھا. اقتصابی، کیونکہ وہ پیور وحی پہ چلتے تھے، وحی کی طرزیں آپ کو علم حضوری سے آشنا کرتی ہیں. اب دوسرا علم، یعنی کہ ایک تو یہ آپ کو اقتصابی علم کا ایک جہت دکھا دی کہ بھی علم حضوری اور علم اقتصابی میں کیا فرق ہے. اب دوسرا علم علم حضوری ہے. اب ذرا اس کی شرح سماعت فرمائیں. علم حضوری علم اقتصادی کے متضاد، یعنی اس کے بالکل الٹ، اس کے بالکل برعکس، اس کے بالکل خلاف ایسا علم ہے جہاں کوئی بات اس وقت تک قابل یقین قرار نہیں ہے جب تک اس کا مشاہدہ نہ ہو جائے. غور کریں، بچے کو کہا کہ یہ ایسے ہے، اس نے مان لیا، یہ ہے اکتسابی علم. لیکن علم حضوری میں پہلے بات کا مشاہدہ کروایا جائے گا، پھر کہا جائے گا کیوں بھائی، اب آپ اس کی مثال لے لیں. حضرت ابراہیم اللہ رب کریم سے سوال کرتے ہیں کہ بارے لا تو مردے کو کیسے زندہ کرے گا یا کیسے کرتا ہے؟ تو اللہ نے کہا کیا تمہیں یقین نہیں ہے؟ انہوں نے کہا نہیں، مجھے یقین ہے کہ آپ کر سکتے ہیں، لیکن میں اطمینان قلب کے لیے یہ عمل دیکھنا چاہتا ہوں. یہ قرآن میں واقعہ ہے. تو اس کے بعد انہیں کہا چار پرندے لو، انہیں اپنے ساتھ مانوس کرو وغیرہ وغیرہ، پھر انہیں ذبح کرو اور پھر دیکھو تم انہیں آواز دو تو وہ کیسے. غور کریں کیا کیا، یہ روحانیت کے اسباق پڑھا رہا ہے قرآن، اور ہم کیا کر رہے ہیں، تلاوت کر کے ثواب کما رہے ہیں. دوبارہ سن لیجئے، علم حضوری وہ علم ہے جہاں کوئی بات اس وقت تک قابل یقین قرار ہی نہیں دی جا سکتی جب تک اس کا مشاہدہ نہ ہو جائے. یہ ہے اصل راز. علم حضوری حاصل کرنا ہے تو آپ کو مشاہداتی طرزیں اس کے لیے اپنے آپ کو تیار کرنا ہے. اللہ تعالیٰ نے انسان کے نقطہ ذات میں چاروں عالموں کو یکجا کر دیا. اب اکتسابی علم کے مطابق ہم نے سنا، ہم نے پڑھا، ہمیں ٹیچر نے بتایا، لہذا ہم نے مان لیا. یہ علم اکتسابی کا زون ہو گیا. اب اسی بات کا جب تک ہمیں مشاہدہ نہیں ہو جائے گا، یہی جملہ علم حضوری بنے گا. جب ہمیں مشاہدہ ہو جائے گا کس چیز کا؟ عالم نور کا، عالم تحت شعور کا، اور اسی کو ملائکہ مقربین کہا، اور پھر عالم امر کا، اور چوتھے درجے پہ عالم خلق کا. اب یہ چاروں عالمین کا، دیکھیں یہاں پہ چار نئے نام آ گئے. یہ نام پہلے کچھ اور تھے، پھر کچھ اور ہوئے، پھر کچھ اور ہوئے. میں آپ کی جو اس میں بار بار توجہ دلا رہا ہوں کہ یہ چار چیزوں کو بہت زیادہ فوکس کر کے سمجھنے کی ضرورت ہے. اب یہاں پہ کیا بتایا کہ یہ چاروں عالمین انسان کے نقطۂ ذات میں یکجا ہیں، یکجا ایک ہی جگہ پہ. یعنی ان کو آپ یہ نہیں کر سکتے کہ ان کی گروہ بندی کر کے ان کو بالکل علیحدہ کر دیں یا ان کی ڈیمارکیشنز کر دیں. یہ سارے آپس میں ملے ہوئے ہیں، گتھے ہوئے ہیں. یہ جو وہما خیال احساس اور یہ تصور اور احساس ہے، یہ ایک ساتھ کام کرتے ہیں. سیکنڈ کے سپلٹ آف اے سیکنڈ میں ایک چیز ذہن میں آتی ہے اور اس کے اثرات باڈی پہ مرتب ہو جاتے ہیں. اب یہی عالم نور، پھر عالم تحت شعور، اور اسی کو ملائکہ مقربین کا ہے. یعنی وہاں ہم نے پڑھا کہ ملائکہ مقربین کیا ہیں، چھ فراستیں. فراست کسے کہتے ہیں؟ بات کی فہم کو، بات کی سمجھ کو. پھر عالم امر شروع ہو گیا. جب بات سمجھ میں آ گئی، بات طے ہو گئی کہ یہ کام کرنا ضروری ہے، تو وہ عالم امر کہلا رہا ہے. اور جب وہ جو طے ہو گیا اس کو کرنے شروع کر دیا، تو وہ عالم خلق کہلا رہا ہے. بات وہی ہے، لیکن اس تک ذہن کی رسائی کو ممکن بنانے کے لیے کتنے حوالوں سے اس کو واضح کیا جا رہا ہے. اب دیکھیے، عالم نور اور عالم تحت شعور کو چھوڑ کر عالم امر کی وضاحت سے بات شروع ہو رہی ہے. کہ عالم امر کی وضاحت اس طرح ہے، یعنی اس کی وضاحت میں یہ بات کہی جاتی ہے کہ ہماری کائنات ये अजराम समाधि, अजराम जर्म की इसकी वाहिद जम जर्म है। जर्म मैंने गोला, जर्म ये गोला यानी एक राउंड मास जो है मादे का एक गोल टुकड़ा जो है उसको जर्म कहते हैं। तो अजराम समावी, ये जो आसमान पे हमें गोल गोल कुर्रे दिखते हैं, किसी को हम सूरज कहते हैं, किसी को चांद कहते हैं, किसी को सितारा कहते हैं, किसी को सैयारा कहते हैं। फिर इन अजराम समावी पे मवालीद सलासा यानी जमादात, नबातात और हैवानात और बेशुमार नादीदा मखलूकात का मजमूआ। हमारी कायनात अजराम समावी, मवालीद सलासा और बेशुमार दीदा और नादीदा मखलूकात का मजमूआ है। कायनात के तमाम अज्जा और अफराद में एक रब्त है, एक रब्त मौजूद है। इसकी वजाहत पीछे बहुत, वो तालाब की मिसाल और सिफात का एक होना ये सारा पीछे आ चुका है कि अफराद में एक रब्त मौजूद है। अब मादी आंखें उसको देख सकें या ना देख सकें, लेकिन उसको तस्लीम करना पड़ता है। यानी कि ये ताल्लुक और बाहमी रब्त जो है इसको तस्लीम तो करना पड़ेगा, क्योंकि सारा है क्या, अल्लाह की सिफात, तालाब वाली मिसाल। अब जब हम किसी चीज की तरफ देखते हैं तो वो चीज नजर के सामने आ जाती है, ये एक आम बात है, लेकिन ज़हने इंसानी कभी इस तरफ मतवज्जो नहीं होता कि चीज नजर क्यों आती है। सवाल उठाया हजूर मुर्शिदे करीम ने कि जब हम किसी चीज की तरफ देखते हैं तो वो नजर आती है। अब सवाल ये है कि नजर क्यों आ रही है। अब रूहानियत में किसी चीज की वजह तलाश करना जरूरी है, ये अप्रोच होती है रूहानी बंदे की। क्या वो इतना फारग होता है तो हर बात की वजह ढूंढता रहता है। रूहानियत में किसी चीज की वजह तलाश करना जरूरी है, ऐसा इंक्विजिटिव माइंड होना जरूरी है, ऐसा खोज में रहने वाला जहन दरकार है। इससे क्या होगा, जाहिर है कि एक बंदा सोच विचार में मुस्तगरक नजर आएगा। अब लोगों ने इसका ड्रामा बना लिया, उनकी शक्लें बना के बैठ जाते हैं आंखें ऐसे करके, तो जी मैं बड़ा गहरी सोच में गया हूं, भाई क्या सोच रहे हो पता नहीं। तो ये जो है यहां पे चीजों की, अब आप ये देख रहे हैं एक चीज को तो आप यही सोचना, सोचें जरा कि क्यों नजर आ रही है। सवाल उठाया ना हजूर ने, रूहानियत में किसी चीज की वजह तलाश करना जरूरी है, खा वो कितनी ही अदना दर्जे की चीज हो। जब हम किसी शय को देखते हैं तो हमें उसकी मारिफत हासिल होती है। अब इसकी ये मारिफत की तारीफ सुन लीजिए। मारिफत उर्फ से लफ्ज, इसी से लफ्ज तारुफ है, इसी से वाकफियत हम तर्जमा कर देते हैं। असल में अब आप देखें, जैसे आप किचन में जाएं, वहां पे मीठा सोडा पड़ा हो, नमक भी पड़ा हो, आपकी नजर फौरन आइडेंटिफाई कर लेती कि ये चीनी है, ये नमक है, ये सोडा है। हालांकि तीनों का मतलब है कि रंगत एक जैसी है, लेकिन वो जो बारीक सा फर्क है उनकी साख में, उनकी कलम, उनके जो कलमा जरात हैं, उसके फर्क को नोट करती है। यानी वो चीज इतला दे रही है कि मैं क्या हूं। ये जब एहसास हमारे अंदर आ गया तो ये मार्फत कहलाएगी उस चीज की। आपने जूं कहा ये चीनी है, ये नमक है, ये सोडा है, तो क्या हुआ, ये इरफानी तो है कि आपने पहचान लिया। तो शाहिद, जब हम किसी शय को देखते हैं तो हमें उसकी मारिफत हासिल होती है। हम उसकी सिफात ठीक तरह समझ सकते हैं। दूसरे अल्फाज में इस तरह कहेंगे कि शाहिद, शाहिद यहां नाम नहीं है, यहां पे करने वाला फाइल, यानी शाहिद यानी मुशाहिदा करने वाला, जिस चीज को देखता है उस शय की मारिफत निगाह में मुंतकिल हो जाती है। निगाह में क्या मुंतकिल हो रहा है, देखने के अमल की वजाहत हो रही है कि कैसे क्यों दिखती है। क्या होता है कि जब हम किसी चीज को देखते हैं तो शय की मारिफत हमारी निगाह में मुंतकिल हो जाती है। मारिफत मुंतकिल होने से क्या होता है, देखने वाला खुद देखी हुई चीज बनकर उसकी मारिफत हासिल करता है। यह बहुत बड़ा कानून बताया कि इंसान का नुक्ता ज़ात जिस चीज को देखता है वो उसको तब देखता है जब उसका नुक्ता ज़ात वो चीज खुद बन जाता है, यानी उसमें ढल जाता है। मसलन आपने गुलाब को देखा तो हमारा नुक्ता ज़ात उस गुलाब के फूल में ढलेगा तो गुलाब दिखेगा हमें। अब ये इतनी गहरी बात मालूम ही नहीं, और ये अमल भी लम्हे के हजारवें या लाखवें हिस्से में होता है, इतनी तेज रफ्तारी से होता है। इसलिए हमें, क्योंकि शौरी हवास बहुत सुस्त हैं, लिहाजा हमें इन चीजों का, हम कहते हैं ये बस कहने की बातें, बार बार इसका मुशाहिदा करें कि शाहिद जिस चीज को देखता है उस शय की मारिफत निगाह में मुंतकिल हो जाती है, यानी गोया देखने वाला खुद देखी हुई चीज बनकर उसकी मारिफत हासिल करता है। जब तक हम गुलाब के फूल की सिफात में मुंतकिल ना हो गुलाब को नहीं देख सकते। गुलाब की खसूसियात में मुंतकिल होकर ही हमें गुलाब के फूल की मारिफत हासिल होती है। आलम खल्क का हर फर्द, यानी तखलीक होने के बाद के आलम में हर फर्द अपने नुक्ता ज़ात को दूसरी शय के नुक्ता ज़ात में तब्दील करने की अज़ली सलाहियत रखता है। यानी कि ये अल्लाह ने शुरू से ये मैकेनिज्म हर चीज में रख दिया। जब भी आप किसी चीज को देखेंगे आपका नुक्ता ज़ात उस शय के नुक्ता ज़ात में मुंतकिल हो जाएगा, तब्दील हो जाएगा। यहां पे लफ्ज़ देखें तब्दीली, यानी नुक्ता ज़ात ढल जाएगा उसमें, तब जाके वो चीज हमें नजर आएगी और हम उसकी मारिफत हासिल कर सकेंगे। अजली सलाहियत रखता है, और जितनी मर्तबा और जिस तरह चाहे वो किसी चीज को अपनी मार्फत में मुकय्यद कर सकता है। हर इंसान की जात में पूरी कायनात की सिफात मुज्तमा है। हर इंसान की जात में, वहां पे लफ्ज आया नुक्ता है जात, और यहां पे लफ्ज आया जात में, यानी के हर इंसान का नुक्ता है जात ऐसी अजली सलाहियत का हामिल है कि वो किसी भी चीज में खुद को ट्रांसफॉर्म करके उसको समझकर उस समझ को अपनी मार्फत में मुकय्यद कर लेता है। यानी कि वो बात एक दफा समझ आ जाती है तो वो उसकी जात का, उसके इल्म का हिस्सा बन जाती है। मेरा ख्याल है यहीं तक काफी है, ठीक है। तो ये जो आज हमने मुतालिया किया, इसमें मुख्तसरन ये बात बताई कि इल्म की दो किस्में हैं, एक इल्म इक्तसादी है और एक इल्म हजूरी है। और फिर इल्म हजूरी हासिल करने के लिए ये ज़रूरी है कि हम चार आलमीन को अपने अंदर होने का यकीन करें और उनको देखने की या उनका मुशाहिदा हासिल करने के लिए कोशिश हो जाएं। और उसका तरीका ये बताया कि किसी भी चीज़ की वजह तलाश करना सीखें, और मिसाल दी कि जब हम किसी चीज़ को आंखों से देखते हैं तो वो हमें दिखती है। अब इसके पीछे साइंस ने क्या कहा कि जी वहाँ से रोशनी मुनक्कस होके हमारे दिमाग के अंदर रेटिना पे वो अपना अक्स डाल रही है, तो अक्स जो है उसको हमारा माइंड रीड कर रहा है और हम उस चीज़ को देख रहे हैं। इतनी लंबी तशरीह, और रूहानियत क्या कह रही है कि जब भी हम किसी चीज़ की तरफ मतवज्जो होते हैं, उसे देखते हैं, तो असल में हमारा नुक्ता ज़ात उस चीज़ में ढल जाता है और वो चीज़ हमें दिखना शुरू होती है। मेरा ख्याल है कि ये इसका खुलासा ही मैंने अर्ज कर दिया। अल्लाह ताला आपको हिम्मत दे के आप इस पे मजीद इस्तकामत से इसको समझें। बहुत नवाजिश आपकी, आपका शुक्रिया जी, अल्लाह खुश रखे। थैंक यू थैंक यू थैंक यू। बस जी, अल्लाह हाफिज़ अल्लाह हाफिज़ अल्लाह हाफिज़।